अस्सलाम वालेकुम, मैं हूं निदा समीर और आप देख रहे हैं प्रोग्राम खामदी के साथ। हमारे अक्सर देखने में आता है कि रमजान में तो हम बड़ी दीनदारी का एहतमाम करते हैं, लेकिन यहां रमजान खत्म हुआ वहीं ये एहतमाम भी खत्म हो जाता है। ऐसा क्यों है? हमने दीनदारी को सिर्फ रमजान तक महदूद क्यों करके रखा हुआ? इस पर आज हम बात करेंगे इस प्रोग्राम में। हमारे बहुत मोहतरम जावेद अहमद खामदी साहब हमारे साथ मौजूद हैं। अस्सलाम वालेकुम खामदी साहब। और हमें आज जो गुफ्तगू में हमारे साथ शरीक हो रहे हैं इमरान हिलाल खान साहब, आपको भी हम प्रोग्राम में वेलकम कहते हैं। अच्छा, सबसे पहले तो गांधी साहब रोजे के हवाले से पूछना चाहेंगे, रोजे की तारीख क्या है?
पहली चीज जो इस जमन में जानने की है वो ये है कि हमारे जो ताल्लुकात हैं इनकी दो नौयतें हैं। एक हमारा ताल्लुक हमारे परवरदिगार और हमारे खालिक के साथ है, दूसरा ताल्लुक हमारा इंसानों के साथ है। इंसानों के साथ हमारे ताल्लुक की बुनियाद आला अखलाकियात है और कुरान मजीद ने उसकी बुनियादें वाजे की हैं और ये बताया है कि अल्लाह ताला इंसानों के मामले में ये चाहता है कि हम अदल करें, एहसान का रवैया अख्तियार करें, अपने रिश्तेदारों की मदद करें। ये बुनियादी चीज़ें हैं। इसके मुकाबिल में तीन चीज़ों से रोका भी है, लेकिन जो चीज़ बुनियाद की हैसियत रखती है वो इंसानों के साथ हमारा ये अखलाक की रवैया है। हम एक मॉरल बीइंग है और इसी लिहाज से हमें इंसानों से मामला करना है। दूसरी जानिब हमारा परवरदिगार है। कुरान मजीद से ये मालूम होता है कि परवरदिगार के साथ हमारे ताल्लुक़ की भी तीन बुनियादें हैं। एक ये कि वो हमारा माबूद है, हमें उसकी परस्तिश करनी है। दूसरे ये कि वो हमारा हाकिम और हमारा मालिक है तो हमें उसकी इताअत करनी है अगर वो कोई हुक्म देता है। और तीसरे ये कि अगर उसके दीन को कोई ज़रूरत पेश आती है तो हमें उसकी मदद करनी है। तो ये तीन बुनियादें हैं। अब जो कुछ भी आप अल्लाह के हवाले से, खुदा के हवाले से, अपने खालिक के हवाले से करेंगे वो इन तीनों ही चीज़ों को अपने अंदर समेटे हुए होगा। तो इंसान हमेशा से जो इबादत करता रहा है, जो इबादत करता रहा है, उनमें ये तीन चीज़ें ही सामने आएंगी। यानी या वो अपने आप को इताअत का मुजस्सम बना के दिखाता है अपने खुदा के सामने, या अपना सर अपनी पेशानी उसके कदमों में रख कर उसकी परस्तिश करता है और इसका इजहार मुख्तलिफ तरीक़ों से करता है, अल्फाज से भी करता है और आमाल से भी करता है, और या ये है कि खुदा की दीन, खुदा की दावत के लिए कोई कुर्बानी देता है, इशार करता है। यही चीज़ें हैं कि जो आपको तमाम मज़ाहिब में नज़र आती हैं। इसमें जो इताअत का पहलू है, यानी मुझे खुदा के हुक्म पर चलना है, खुदा की बात माननी है, उसको अपना बादशाह समझकर उसके सामने सर इताअत झुकाना है, ये चीज़ है जिसने रोज़े को पैदा किया है। यानी रोज़े में होता क्या है? होता यह है कि हम असल में सिंबलाइज करते हैं अपने इस जज्बे को कि परवरदिगार ने उन चीज़ों के बारे में हमें हुक्म दे दिया जो आम हालात में कोई ममनू चीज़ें नहीं हैं। खाना है, पीना है, इज़दवाजी ताल्लुक़ कायम करना है, आम हालात में ये बिल्कुल जायज़ चीज़ें हैं। इनके बारे में एक हुक्म दे दिया जाता है कि फ़लाँ वक्त से फ़लाँ वक्त तक तुम इनके करीब नहीं जाओगे। तो नतीजा क्या निकलता है? नतीजा निकलता है कि हम गोया इताअत को एक तरीके से अलामती तौर पर अपने ऊपर तारी कर लेते हैं।
यकीन गांधी साहब, अल्लाह ताला की लेकिन कोई बात हिकमत से खाली नहीं है, तो इसके पीछे हिकमत क्या है, इस हुक्म के पीछे अल्लाह ताला की? ये भी बताएगा कि क्या रसूल अकरम ने अपनी बेसत से कबल कभी रोज़ा रखा?
जी, मैं वो इसी के बारे में अर्ज़ कर रहा था कि ये चीज़ चूँकि तमाम दुनिया में हमेशा रही है, तमाम मज़ाहिब में रही है, तो कुरैश के यहाँ, कुरैश कौन थे? बनी इस्माइल थे, सैयदना इब्राहिम अलैहिस्सलाम की औलाद थे, इनके यहाँ भी रोज़े की रवायत मौजूद थी। तो आम तौर पर जो लोग दीन से दिलचस्पी रखते थे या दीन से मोहब्बत रखते थे, जैसे कि रसूलुल्लाह सल्लम भी थे, तो वो रोज़े भी रखते थे। यानी रमज़ान के रोज़े, पूरे एक माह के रोज़े जिस तरह के हम पर फ़र्ज़ किए गए हैं ये तो नहीं थे, लेकिन रोज़े को एक इबादत समझा जाता था और लोग रोज़ा रखते थे। ऐसे ही अहले किताब रोज़ा रखते थे, अब भी रखते हैं, यानी मसीही भी रखते हैं, यहूद भी रखते हैं। तो रोज़े की रवायत हमेशा से मौजूद रही है, इसलिए कि ये एक तरीका है जिससे असल में आप अपने वजूद से इस बात की शहादत देते हैं कि आपने खुदा की बादशाही को तस्लीम कर लिया है, आप उसकी इताअत में अपने आप को बांध चुके हैं, आपने सरे तस्लीम खम कर दिया है और आपने अपने ऊपर वो पाबंदियाँ आयद कर ली हैं कि जो पाबंदियाँ आम हालात में कोई अकली जवाज नहीं रखती, सिर्फ अपने परवरदिगार के हुक्म पर आपने अपने आप को झुका दिया है। तो ये नबी सल्लल्लाहु अलैहि वसल्लम के यहाँ पहले भी मौजूद था और रोज़ा आपको तमाम मज़ाहिब में, हत्ता कि हिंदू मत में भी वर्त की शक्ल में रोज़ा मौजूद है, ये पहले से मौजूद था। अलबत्ता इसमें इफरात तफरीत हो जाती है, यानी ये आम तौर पर होता है कि अम्बिया अलैहिस्सलाम की तालीम अगर किसी मौके के ऊपर लोगों के सामने नुमाया ना रहे तो वो या कोई चीज़ कम कर लेते हैं या किसी चीज़ में इजाफा कर लेते हैं। अब बाद लोगों का रुझान ये होता है कि वो सख्ती की तरफ माइल होते हैं, तो उन्होंने ये कहा अच्छा रोज़े में रात को भी रोज़ा ही रहना चाहिए, या एक मरतबा खाना खाने के बाद फिर कुछ नहीं खाना चाहिए, या इज़दवाजी ताल्लुकात दिन में नहीं रात में भी ममनू होने चाहिए। तो इस तरह की बात लोगों ने कुछ पाबंदियाँ जायद कर ली, जैसे कि हमारे यहाँ भी हो जाता है। कुछ लोगों का मामला ये है कि ठीक है रोटी नहीं खाएंगे लेकिन मशरूब कोई पी लेंगे। तो इस तरह की कुछ इफरात कुछ तफरीत होती रहती थी, लेकिन रोज़े का तसव्वुर, रोज़ा अल्लाह की एक इबादत है और इसके ज़रिए से हम अपने आप को इताअत के लिए पेश करते हैं, ये हमेशा से रहा।
लेकिन गांधी साहब, इस सिलसिले में जो देखा गया है कि रमज़ान के जब महीना आता है तो हम लोग कंपैरेटिवली और महीनों के हिसाब से ज़्यादा डिसिप्लिन्ड हो जाते हैं, लेकिन ऑन दी अदर हैंड जैसे जैसे वो महीना ख़त्म होता जाता है और वो नया महीना शुरू होता है तो हमारा जो डिसिप्लिन है वो कम होता जाता है, उसकी कोई ख़ास वजह?
इंसानी फितरत। देखिए, इंसान का मामला ये है कि उसको आप 24 घंटे अगर एक जैसा करने में कामयाब हो जाए तो फिर तो दुनिया के अंदर खुदा का बरपा करदा इम्तहान ख़त्म हो जाए अगले में। इस दुनिया को बनाया ही इसलिए गया है कि इसके अंदर इंसान के पास मुख्तलिफ तरगीबात हैं और वो उनमें ज़िंदगी बसर करता है। होना तो ये चाहिए कि वो ज़्यादा से ज़्यादा डिसिप्लिन रहे, लेकिन ये तवक्को आप नहीं कर सकते कि वो सुबह शाम एक ही तरह करें। तो यही वजह है कि ये तरबियतगाह कमोबेश 720 घंटे की मनक़द कर दी जाती है ताकि इससे गुजर कर हम अपने आप को उसकी तरबियत दें, उसकी ट्रेनिंग हासिल करें। तो आपने देखा होगा कि अफवाज में भी जब ट्रेनिंग का ज़माना होता है तो लोग बड़े डिसिप्लिन होते हैं, लेकिन जैसे ही ट्रेनिंग का वो दौर गुजरता है थोड़े से रिलैक्स हो जाते हैं। ये फितरत इंसानी है, ऐसा होता है। हमारे यहाँ अलबत्ता ये होता है कि रोज़ा चूँकि एक बिल्कुल रिचुअल बन चुका है, उसकी रूह, उसका पैगाम, उसका मैसेज ये बहुत नुमाया नहीं होता, तो लोग ऐसे महसूस करते हैं जैसे एक पाबंदी से निकले हैं और अब उनको खुल खेलने का मौका मिल गया है। इसकी तरबियत करनी चाहिए। यानी ये तो नहीं हो सकता कि रमज़ान में जो कैफियत आपके ऊपर है वो सारा साल रहे, लेकिन ये तो तवक्को करनी चाहिए कि रमज़ान ने जो मैसेज दिया है, जो पैगाम दिया है, उस पैगाम के असरात हमारी ज़िंदगी में नुमाया रहे और हम ज़्यादा से ज़्यादा अपने आप को डिसिप्लिन करने में काम।
गांधी साहब, इसमें भी कोई शक नहीं है कि रमज़ान में लोग इबादत का अहतमाम करते हैं। आपने भी जैसे कहा कि एक रस्म सी बन गई है, लेकिन इबादत बहरहाल करते हैं और अल्लाह ताला ने वादा किया है कि एक एक नेकी का सवाब कई कई गुना बढ़ा दिया जाता है रमज़ान में। तो पूरा साल हम बुराइयाँ करें और रमज़ान में हम ज़कात भी दे रहे हैं, खैरात भी कर रहे हैं और दूसरे अच्छे अमल भी कर रहे हैं, तो क्या ये हमारे लिए बायस निजात बन जाएगा?
ये तो एक बड़ा बुरा रवैया है। उसकी वजह यह है कि सारा साल बुराइयाँ करने का मतलब यह है कि हम सरकश हो गए। यानी हमें ये एहसास नहीं रहा कि हमारा एक परवरदिगार है, हमें उसके सामने जवाबदेह होना है। और ख़ास तौर पर मैं आपकी खिदमत में अर्ज़ करूँ कि जो हुकूक उल इबाद का मामला है, कोई इबादत, कोई नेकी भी उसमें माफ़ी का ज़रिया नहीं बन सकती। अगर मैंने किसी का हक मारा है, मैंने किसी को कम तोल कर दिया है, मैंने किसी के साथ झूठ बोला है, मैंने कोई बददियानती की है, तो इसमें इबादत कुछ नहीं करेगी। इबादत में जो चीज़ें माफ़ी का ज़रिया बनती हैं वो अल्लाह ताला से मुतल्लिक मामलात हैं। यानी अल्लाह ताला अपने बारे में कोई कोताही हुई है, नमाज में कोई कोताही हुई है, या उन बातनी मामलात में कोई कोताही हुई है जिनको खुदाई जानता है, तो उसमें तो आप अल्लाह से माफ़ी की दरख्वास्त कर सकते हैं और माफ़ी की तवक्को भी रख सकते हैं। लेकिन इंसानों के मामले में आपको हक अदा करना है हर हाल में। तो इसलिए जो लोग ये ख्याल करते हैं कि वो सारा साल कम तोलेंगे, दवा में मिलावट करेंगे, लोगों को धोखा देंगे, फरेब देंगे और उसके बाद रमज़ान का एक महीना आएगा और उसमें वो अपने गुनाह बख्शवा लेंगे, वो बड़ी गलती पर है। हुकूक उल इबाद के मामले में कोई इसकी उम्मीद ना रहे।
तो कहीं यही तो नहीं है इसके बैकग्राउंड में भी कि हमारी एक फीलिंग डेवलप हो चुकी है कि वही कई गुना सवाब मिल रहा है तो हम बहुत नेकियां करते हैं, लेकिन हमने इस इबादत को भी जिसकी एक रूह मौजूद है, अपनी नफ्स को क्लेंस करना है, उसको भूल कर हम सिर्फ अजर व सवाब में ही फंस कर रह गए?
या ये सभी इबादत के साथ बदकिस्मती से हर मज़हब में हो जाता है। इसलिए बार बार लोगों को ये बताने की ज़रूरत है कि ये इबादत क्यों फ़र्ज़ की गई, यानी इससे क्या चीज़ मतलूब है, इसका हदफ क्या है, वो क्या चीज़ है जो आपको हासिल करनी है। तो हमें बताना चाहिए मुसलमानों को और उन्हें तरबियत करनी चाहिए कि अल्लाह ताला इस दुनिया के अंदर से पाकीज़ा लोगों का इंतखाब कर रहे हैं। इसलिए सबसे पहले ये देखिए कि क्या आपके अंदर वो पाकीज़गी पैदा हुई है, क्या वो पाकीज़गी आपके शब रोज़ का हिस्सा बन गई है, आपके शऊर का हिस्सा बन गई है, आप उसके बारे में हसास हो गए हैं। एक आदमी नाली में बैठा हुआ है, गर्द गुबार से अटा हुआ है, उसको एहसास ही नहीं है कि उसके ऊपर क्या क्या आलूदगी है। आप उसे शऊर दिलाते हैं, आप उसे महसूस कराते हैं कि नहीं, इंसान को साफ़ सुथरा रहना चाहिए। अब अगर उसके बाद भी उसका हाल ये हो कि उसे ये शऊर ही ना हो कि वो क्या कर रहा है, तो ये बड़ी बदकिस्मती की बात है। तो हमें लोगों को बताना चाहिए कि तमाम इबादात से मकसूद क्या है। आदमी अल्लाह ताला के हुजूर अपने आप को पेशी के लिए तैयार करे, और उस पेशी के लिए ज़रूरी चीज़ क्या है? पाकीज़गी। अपने आप को कितना आप प्योरीफाई करते हैं, और ये पाकीज़गी सिर्फ बदन ही की दरकार नहीं है, ये सिर्फ खाने पीने ही की दरकार नहीं है, ये सबसे बढ़कर अखलाक की दरकार है। यानी अखलाक जिसमें हम दूसरों से मामला करते हैं, उसमें मियाँ और बीवी के मामलात हैं, माँ बाप के मामलात हैं, आयज़ा अकरबा के मामलात हैं, कारोबार और मंडी के मामलात हैं, सियासत और मीशत के मामलात हैं, इनमें हमारा रवैया क्या है? यानी हम सच बोलते हैं, हम वादे को पूरा करते हैं, हम लोगों के साथ मामलात को दुरुस्त और साफ़ सुथरा रखते हैं, ये असल मज़हब है, असल दीन है, इसकी जानिब तवज्जो दिलानी चाहिए।
अच्छा, यहाँ पर एक सवाल ये पैदा होता है कि जैसे ही निदा ने पूछा कि सवाब लाजमी तौर पे उसका दर्जा बढ़ जाता है रमज़ान के महीने में, तो खुदा ना खास्ता अगर हम उसमें कोई ख़ास बुराई कर रहे हैं और उससे फिर क्या गुनाह भी बढ़ जाएगा?
यकीनन यही उसूल कुरान मजीद ने बयान किया है कि जिस वक्त आप किसी बड़े मर्तबे पर होते हैं या कोई बड़ा काम करते हैं तो दोनों जानिब उसके असरात होते हैं। इसको बयान किया अज़वाज मुतहरात के बारे में, जब उनको मौका दिया गया कि वो नबी सल्लल्लाहु अलैहि वसल्लम का दोबारा इंतखाब करें तो उनके सामने ये चीज़ रख दी गई कि इस वक्त तो आपको हक है, आप चाहें तो आम औरतों की ज़िंदगी बसर करें, लेकिन अगर आपने नबी सल्लल्लाहु अलैहि वसल्लम का इंतखाब कर लिया है तो एक बात के बारे में मुतरब्बे हो जाए। ये एक बड़ा मर्तबा है, बड़ी ज़िम्मेदारी है। आप कोई नेकी करेंगी तो दोहरा अजर मिलेगा और अगर कोई गलती करेंगी तो दोहरा अजाब होगा। तो इस वजह से ये तो बिल्कुल ठीक बात है कि इंसान को रमज़ान के महीने में जिस तरह अजर मिलता है उसी तरह अगर वो खुदा के मुकाबले में सरकश होता है तो फिर उसे अंदेशा नाक होना चाहिए कहीं इसकी सज़ा भी बहुत ना बढ़ा दी जाए। यानी अगरचे अल्लाह ताला ने कोई बात इस मामले में कही तो नहीं है, लेकिन बहरहाल इंसान को अंदेशा ज़रूर रहना चाहिए और उसे डरना चाहिए और खौफ में रहना चाहिए कि मैं ये अल्लाह के एक मुकद्दस महीने में, एक ऐसे महीने में जिसमें उसकी बरकतें नाजिल होती हैं, क्यों सरकशी इख्तियार कर रहा हूँ। और बाकी ज़िंदगी में भी ये देखना चाहिए कि मैं दूसरे इंसानों के साथ क्या अल्लाह के हदूद के मुताबिक मामला कर रहा हूँ या उससे गुरेज करके, सरकशी करके हदूद से तजावज़ कर रहा हूँ। इस पर निगरान रहना ये ज़रूरी है, क्योंकि यही खुद एहतसाबी है जिससे इंसान आला दर्जे के मरतबे पर पहुँचता है।
शेख गामदी साहब, एक और अजीब सूरत हाल पाकिस्तान में देखने में आती है, ख़ास तौर पर माह रमज़ान में। रमज़ान की आमद होती है और अशिया की कीमतें आसमान से बातें करने लग जाती हैं। दूसरे मगरबी ममालिक में देखें, क्रिसमस आता है, ईस्टर आता है, वहाँ पर चीज़ें सस्ती करती जाती हैं ताकि गरीब लोग भी अफोर्ड कर सकें, लेकिन यहाँ हम देखते हैं ज़खीरा अंदोजी होती है, दुगने दामों पे दिया जाता है। तो इसको यकीन मुझे पता है कि अल्लाह ताला इसको नहीं पसंद फरमाते, लेकिन ऐसी इबादत का फ़ायदा क्या कि आप एतकाफ़ में भी बैठ रहे हों और तरावियाँ भी पढ़ रहे हों और सब कर रहे हों, लेकिन उसके बावजूद आप दूसरे एंड पे ये काम कर रहे हैं।
वही गलत तसव्वुर जिसको हमने लोगों के जहनों से निकाला नहीं है कि इंसानों के साथ मामलात में आपकी इबादत मौसर नहीं होती। यानी अल्लाह और बंदे के मामलात में तो अगर आपने कोई गलती की है तो आपकी इबादत, आपकी तरावी की नमाज, आपके नफल, ये आपके लिए ज़रिया बन सकते हैं बख्शिश का, मगफरत का। लेकिन इंसानों के साथ मामला करने के मामले में आपको बहरहाल मामले को दुरुस्त करना है, ये बात बतानी चाहिए।
हम कह सकते हैं कि खुदा ना खास अगर आप रोज़ा ना रख सकें तो शायद अल्लाह रहीम है, वो आपको शायद माफ़ कर दें, लेकिन आपने अगर किसी को तोल में चीज़ कम दी या महंगी दी है तो वो तो नहीं माफ़ होगी।
यकीनन, इसलिए कि रोज़ा तो अल्लाह और बंदे का मामला है ना। यानी रोज़े में आप किसी इंसान का हक नहीं तलब कर रहे हैं या किसी इंसान के ख़िलाफ़ ज़्यादती नहीं कर रहे हैं। तो अगर आपने रोज़ा नहीं रखा खुदा न खास्ता किसी वजह से, तो मामला अल्लाह के दरमियान है। एक फ़र्ज था, आपने पूरा नहीं किया, वो परवरदिगार है, उससे आपने माफ़ी मांगी, कोई और इबादत की, तो हो सकता है कि आपकी ये कोताही माफ़ हो जाए। इसमें आपको खुदा से मामला करना है। लेकिन जिस वक्त आप कम तोल रहे हैं या धोखा दे रहे हैं या किसी का माल हथिया रहे हैं, तो यहाँ एक दूसरा इंसान है जिसके साथ आप मामला कर रहे हैं, इसमें कौन माफ़ करेगा? इसमें उसी इंसान को माफ़ करना है।
अच्छा, बाज़ात एक रॉबिन हुड की सी क्वालिटी भी देखने में आती है कि साहिब सर उनको ये होता है कि बहुत खैरात करेंगे, गरीबों की मदद भी करेंगे, कुछ दुकानदारों की बात कर रही हूँ, लेकिन उनका है कि हम अगर ज़्यादा वसूल कर रहे हैं तो उन लोगों से करें जो कि साहिब सरवत हैं, अफोर्ड कर सकते हैं। थ्योरी तो ये भी गलत है ना।
यही बात है कि ये तो धोखा दे रहा है अपने आप को। यानी आपको इस उसूल के ऊपर तो लोगों का माल लूटने का हक नहीं है। जब आप किसी को कम तोल कर देते हैं या मिलावट करते हैं या कोई इस तरह के जुर्म का इर्तकाब करते हैं तो ये बहुत बड़ा गुनाह है। यानी हो सकता है कि इसके नतीजे में आपकी सारी इबादत ख़त्म हो जाए। तो इसलिए इसमें हर इंसान को तवज्जो दिलानी चाहिए कि आपकी असल पाकीज़गी का ज़हूर आपके मामलात में होना है। अल्लाह ताला की इबादत करनी है, अल्लाह ताला का हक है कि हम उसकी इबादत करें। ये इबादत नमाज की सूरत में भी है, रोज़े की सूरत में भी है। इसमें कोताही हुई तो ये अल्लाह और बंदे का मामला है। और हो सकता है कि एक इबादत में कोताही हो और किसी दूसरी इबादत से उसको माफ़ कर दिया जाए, लेकिन इंसानों के मामला में अगर कोताही हुई है तो फिर इंसानों ही से माफ़ी मांगनी पड़ेगी, उसकी तलाफी करनी पड़ेगी। उसमें माफ़ी भी काफ़ी नहीं है। मैंने अगर किसी के प्लॉट पर कब्जा किया हुआ है तो माफ़ी मांग के तो प्लॉट का गुनाह खत्म नहीं हो जाएगा, मुझे देना पड़ेगा वापस उसे। किसी से रिश्वत ली है तो मुझे उसे वापस करनी पड़ेगी वो। तो इस वजह से ये बड़ा ही सख्त मामला है। हमें मालूम नहीं कि कैसे हम मुसलमानों के अंदर ये चीज़ पैदा हो गई है, और उसका नतीजा है वो जो आपने बयान किया कि रमज़ान आया है तो हमें इसका कोई एहसास नहीं, रोज़े रख लेंगे, तरावी पढ़ लेंगे, हो सकता है उम्रे के लिए हम हरम में हरमैन चले जाएँ, लेकिन इसका एहसास नहीं होगा कि हमें कीमतें कम करनी है, हमें लोगों की मदद करनी है, उनके लिए सहूलत हम पहुँचानी है,
तो
उनके लिए आसानी पैदा करनी है। ये आला जज्बात है। इसलिए मैंने आपसे अर्ज़ किया ना कि जो हमारी पूरी ज़िंदगी है उसके बारे में जो अखलाकी उसूल कुरान ने बयान किए हैं वो क्या है? यामरुकुम बिलअदल वल एहसान व इताएज़ुल कुरबा। यानी अल्लाह ताला कहता है अदल करो, एहसान करो, आगे बढ़कर इशार करो, لوگوں کے ساتھ محبت کا مودت کا سلوک کرو اور اپنے رشتہ داروں اور عزیزوں کا خیال رکھو، ان کی مدد کرو، ان کو جو کچھ تم دو گے وہ حق ہے کہ تم ان کو ادا کرو، یہ کوئی تم احسان نہیں
کرے۔ سر خاندی صاحب مزید سوالات بھی، سوری عمران میں آپ کی بات کرتی ہوں، بریک کا ایک وقت ہوا ہے، بریک کے بعد ہم واپس آئیں گے اور سوالات کا سلسلہ آگے بڑھائیں گے۔ پروگرام ایک مرتبہ پھر خوش آمدید۔ ماہ رمضان کی کیا تقاضے ہیں، اس میں ہمارا طرز عمل کیا ہونا چاہیے، اس پر ہم بات کریں آج خامدی صاحب کے ساتھ۔ عمران، آپ کوئی سوال پوچھنا چاہ رہے تھے بریک سے؟
میں اس سلسلے میں یہ بات پوچھنا چاہ رہا ہوں کہ اگر ایک شخص ہے بے نمازی ہے خدا نخواستہ، اور وہ پھر بھی روزہ رکھتا ہے، تو کیا اس کی نماز نہ پڑھنا اس کے باوجود کہ وہ روزہ رکھ رہا ہے روزہ قبول ہو جائے گا؟
جی،
یہ بات یہ کہ ہر عبادت کی اپنی ایک جگہ ہے، یعنی اس کا اور بندے اور خدا کا معاملہ ہے۔ اس نے نماز پڑھی، اللہ تعالیٰ اس کو اجر دے گا، اس نے روزہ رکھا، اللہ اجر دے گا۔ اس نے اس میں کوئی کوتاہی کی، مثال کے طور پر نماز نہیں پڑھی، روزہ رکھ لیا، یا روزہ نہیں رکھا، حج کر لیا، تو یہ عبادات بالکل الگ الگ ہیں، اور ان میں سے ہر ایک کا اپنا ایک اجر ہے، اور یہ بندے اور خدا کا معاملہ ہے۔ البتہ جس چیز کی طرف بار بار توجہ دلانی چاہیے وہ انسانوں کے معاملات ہیں، یعنی اس میں بہت افو درگزر کا امکان ہے۔ دیکھیے، نماز کے بارے میں جو سب سے بڑا فریضہ ہے، رسالت میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر کوئی آدمی نماز کا اہتمام کرتا ہے تو اللہ تعالیٰ کے ہاں اس کے لیے بخشش کی ضمانت ہے، لیکن اگر وہ ایسا نہیں کرتا تو پھر وہ جانے اور اس کا پروردگار جانے۔ لیکن اگر آپ نے کسی کا حق مار لیا ہے، اگر آپ نے کسی کی جان مال آبرو کے خلاف زیادتی کی ہے، تو پھر اس کا جواب یہ نہیں ہے کہ وہ جانے اور اس کا پروردگار جانے، پھر وہ آدمی بھی جانے گا۔ اور اس کے بارے میں دیکھیے کتنی غیر معمولی بات ہے، یعنی یہ فرمایا کہ قیامت کے دن دینے اور لینے کے لیے دونوں کے پاس صرف نیکیاں ہوں گی یا برائیاں ہوں گی، تو وہاں کیا کریں گے؟ وہاں آپ روپیہ دے کے تو دوسرے آدمی کو خاموش نہیں کرا سکتے، وہ اگر کہتا ہے کہ میرا حق مارا تھا تو آپ کو پھر اس کو اپنی نیکیاں ہی دینی پڑیں گی، اور کوئی چیز آپ کے پاس وہاں دینے کے لیے نہیں ہوگی، اور اس کی برائیاں لینی پڑیں گی۔ تو یہ لین دین ہے جس کا اندیشہ ہے، جس کا ڈر ہونا چاہیے ہر انسان کو، یہ بنیادی چیز ہے جس کی طرف ہمیں توجہ دلانی چاہیے۔ باقی جہاں تک عبادات کا تعلق ہے، یہ بات کہ ایک آدمی نماز نہیں پڑھتا روزہ رکھ لیتا ہے بہت بری بات ہے، لیکن یہ کہ روزہ رکھنا اپنی جگہ ایک عبادت ہے، اس کے اجر کی اللہ سے
امی اکثر کہتی ہیں نظر آتی نہیں، یہ تو تم فاقہ کر رہے ہو خالی،
بالکل الگ الگ ہے۔ دیکھیے، وہ اگر نیک نیتی کے ساتھ اپنے رب کی عبادت کر رہا ہے، ایک معاملے میں کوتاہی ہو رہی ہے، دوسرے معاملے میں حق ادا کر رہا ہے، تو وہ جانے، اس کا پروردگار جانے، ہم کون ہوتے ہیں اس کے بارے میں
نہ کہ ڈسکرج کیا جائے۔
جو بات ہم کو کہنی ہے وہ یہ کہنی ہے کہ اگر روزہ رکھ کے جھوٹ بول رہے ہو، روزہ رکھ کے لوگوں کو دھوکہ دے رہے ہو، تو یہ در حقیقت تم روزے کے ساتھ مذاق کر رہے ہو، یہ فاقہ ہے جو تم نے کیا ہے۔ اور یہ بات رسول اللہ صلی اللہ علیہ وسلم نے فرمائی ہے کہ اگر کسی انسان کے اندر یہ چیز نہیں پیدا ہوئی، یعنی خدا اور بندے کے معاملات میں بہت عفو درگزر ہے، بڑی رحمت ہے اللہ تعالیٰ کی، لیکن بندوں کے معاملات میں تو بہرحال بندوں ہی کو جواب دینا ہے۔
غامدی صاحب، جیسے کہ آپ بھی ابھی بتا رہے ہیں کہ اس مہینے کا اصل مقصد اپنی روح کو پاک کرنا ہے، اس کی ایک روح ہے جس پر ہمیں عمل کرنا ہے، لیکن ہم دیکھتے ہیں کہ ہم بے تحاشا نمازوں کا اہتمام کرتے ہیں، تراویح کا اہتمام کرتے ہیں، قرآن پاک کئی کئی بار اس مہینے میں ختم کرتے ہیں ثواب کی نیت سے، مسجدیں ہماری بھری پڑی ہیں، اور جیسے کہ کہا جاتا ہے کہ مسجد تو بنا لی پل بھر میں ایمان کی حرارت والوں نے، لیکن اس کے باوجود ہم دیکھتے ہیں کہ برائی، معاشرتی برائیاں ہیں، ان سے ہم میں بیزاری نظر نہیں آتی، تو کیا ہمارا دینی جوش اور جذبہ واقعی میں قابل فخر ہے یا اس میں کمی نظر آتی ہے بلکہ ہمیں؟
یعنی دین کا صحیح تصور ہمارے ہاں نہیں ہے، یعنی جو اصل خرابی ہے وہ یہ ہے کہ لوگوں کو یہ نہیں بتایا گیا کہ دین میں اصلی چیز کیا ہے جس کو تمہیں حاصل
پھر وہ ایک ظاہری پکچر اچھی بن رہی ہے،
ایسا ہی ہوتا ہے۔ یعنی اصل میں لوگوں نے ان سب چیزوں کو اپنے جرائم کی تلافی کا ذریعہ سمجھ لیا ہوا ہے، وہ یہ سمجھتے ہیں کہ ہم نے جتنے بھی جرائم کیے ہیں، جس قدر بھی لوگوں کا حق مارا ہے، جو کچھ بھی کوتاہیاں کی ہیں، ان سب کو معاف کرانے کا زمانہ آ گیا ہے، تو اس میں وہ بہت اپنی طرف سے اہتمام کرتے ہیں۔ یہ چیز ہمیں ممبروں پر بتانی چاہیے، یہی ہمارے خطبات کا موضوع ہونا چاہیے۔ یعنی آپ یہ دیکھیے کہ بالعموم ہمارے جو خطبات ہیں ان کا موضوع کیا ہوتا ہے، ان کا موضوع یا تو فضائل ہوتے ہیں، یا ہماری ماضی کی تاریخ ہوتی ہے، صحابہ اکرام کے واقعات سنائے جا رہے ہوں گے، پیغمبروں کے واقعات سنائے جا رہے ہوں گے، یا غزوات کے اوپر گفتگو کی جا رہی ہوگی، سیرت کے بعد واقعات سنائے جا رہے ہوں گے۔ یہ بات کہ ہمیں کن اقدار کو اپنانا ہے، ہمارے پیغمبر نے ہمیں کن اقدار کی تعلیم دی ہے، صحابہ کرام کن اقدار کا بہترین نمونہ تھے، یہ ہمارے یہاں بہت کم موضوع ہوتا ہے، اور اس میں خاص طور پر وہ چیزیں جن کا ہماری معاشرتی اور معاشی زندگی سے تعلق ہے وہ زیر بحث نہیں آتی۔ مذہبی تعلیم بھی بالعموم جو مذہبی کتابیں عام طور پر بچوں کو پڑھائی جاتی ہیں یا بڑوں کو پڑھائی جاتی ہیں، ان میں بھی اصلی زور اسی چیز کے اوپر ہوتا ہے۔ تو ہمیں اس چیز کو تبدیل کرنا ہے، لوگوں کو ہیمر کر کے بتانا ہے کہ تم سے اللہ چاہتا کیا ہے، تمہاری پوری زندگی کو کس طریقے سے منظم ہونا چاہیے، اس کے اہداف کیا ہونے چاہیے، اس کے مقاصد کیا ہونے چاہیے. تمہیں ہر موقع کے اوپر کھڑے ہو کے سوچنا ہے کہ میں اپنے آپ کو آلودہ تو نہیں کر رہا. یہ پاکیزگی، یہ اپنے آپ کو پیوریفائی کرنا، یہ نصب العین بن جانا چاہیے تمہاری زندگی کا، کیونکہ اس کے بغیر جنت کا دروازہ نہیں کھلے گا. تو یہ بات اگر بار بار بتائی جائے، تعلیم میں بتائی جائے، تربیت میں بتائی جائے، مذہبی جماعتیں اس کی تلقین کریں، مسجدوں میں یہی بات بتائی جائے، تو امید کی جا سکتی ہے کہ لوگوں کے اندر تبدیلی آئے.
سلامتی صاحب، ایک اہم بات بلکہ میں چاہوں گی کہ آپ لوگوں کی توجہ جانب دلائیں کہ آپ نے ذکر کیا ذی القربا کا، اپنے احباب کی مدد کرو، یہ ان کا حق ہے. گھریلو جو ملازمین ہوتے ہیں، کیونکہ اب پاکستان کے تمام بڑے شہروں میں ہر گھر میں کوئی نہ کوئی ملازم ضرور ہوتا ہے، چاہے وہ صرف صفائی کے لیے آئیں، ان کا حق کیا ہے؟ ہمارے یہاں یہ رمضان میں تو ہم بہت دیتے ہیں، راشن ڈلوا دیا ان کے گھر میں کیونکہ ہمیں ثواب مل رہا ہے بیسیکلی، لیکن کیا ان کا بھی حق ہے؟ یا ہم نے ان کی تنخواہ فکس کر دی، اس کے بعد ہمیں پتہ ہے کہ ملازمہ بیمار ہے یا اس کے بچے اسکول نہیں جا رہے، ان کی مدد کی جائے. دوسرا، بہت سے اب گھروں میں ایک یہ بری عادت دیکھنے میں آ رہی ہے کہ چھوٹی چھوٹی بچیاں رکھی ہوئی ہیں 12 سال کی 13 سال کی، اب باہر ریسٹورینٹس دیکھے جاتے ہیں، اپنے بچے ان کو تھماتے ہیں اور آپ ان کے سامنے بیٹھ کے کھانا کھا رہے ہوتے ہیں. ایسی کئی چیزیں سوشل میڈیا پہ بھی ہم نے دیکھی ہیں، اس کو اللہ تعالیٰ کس نظر سے دیکھتا
ہے؟ یہ تو ایک اپنے آپ کو عذاب کی دعوت دینا ہے. دیکھیے، بات یہ ہے کہ سب سے پہلے تو جب آپ نے کسی کو ملازم رکھا ہے تو یہ آپ کو دیکھنا چاہیے کہ کیا آپ نے انسان کو انسان سمجھ کے ملازم رکھا ہے. یعنی مارکیٹ اکانومی کا تصور عام طور پر لوگوں کے ذہن میں یہ ہے کہ اچھا باہر کیا دیا جا رہا ہے، یہ کوئی نہیں سوچتا کہ اس میں دو وقت کی روٹی پوری ہوتی ہے، اس میں بچے کو تعلیم دلائی جا سکتی ہے، اس میں بنیادی ضروریات پوری کی جا سکتی ہیں. اگر کسی جگہ اس نے اپنے سر چھپانے کی جگہ لینی ہے تو کیا اس شہر میں ان روپوں میں اس کو میسر آ سکتی ہے؟ تو آپ کو سب سے پہلے تو یہ دیکھنا چاہیے، ورنہ اپنا کام خود کریں، کہ آپ کسی کو ملازم رکھ رہے ہیں تو اس کی بنیادی ضروریات پوری ہوں.
ہم اپنا مارجن دیکھتے ہیں کہ ہم 3,000 سے زیادہ نہیں دے سکتے، اس میں اب کسی کا استحصال ہی
کسی کا استحصال ہو رہا ہے، کسی کے لیے جینا مشکل ہو رہا ہے، یہ ہماری کوئی ذمہ داری نہیں ہوتی. آپ توجہ بھی دلائیں تو لوگ عام طور پر کہتے ہیں کہ کیا پھر ہم مارکیٹ کو خراب کر ڈالیں؟ تو یہ کوئی اصول نہیں ہے. دیکھیے، جس وقت مغرب میں مارکیٹ اکانومی نے انسانوں کے بارے میں بھی اسی چیز کا اطلاق کیا تو اس وقت جو حساس لوگ تھے وہ چیخ اٹھے. کارل مارکس کی ساری جدوجہد کا محور یہی تھا. یہ جو کمیونزم کا فلسفہ پیدا ہوا اس میں بھی سب سے بڑھ کر جو چیز ہدف بنائی گئی وہ یہی تھی کہ انسانوں کو انسان سمجھو. اور میں یہ محسوس کرتا ہوں کہ مغرب میں بہت سی چیزوں کے بارے میں انہوں نے انسانوں کو انسان سمجھنا شروع کر دیا. اس کے نتیجے میں اوقات مقرر کیے گئے، 8 گھنٹے آپ کو ڈیوٹی لینی ہے، لوگوں کے رہن سہن کی جگہیں میسر کرنی ہے، آپ کو اتنا کم سے کم ان کو ضرور دینا ہے، کم سے کم ویجز کا اصول اسی سے پیدا ہوا. ورنہ تو یہ کہ باہر ایک آدمی کھڑا ہے، اگر 200 آدمی آپ کی فیکٹری کے باہر قطار لگا کے کھڑے ہیں آج اور 8 آنے کے حساب سے مل رہے ہیں، کل 300 آ گئے ہیں، تو وہی جو معیشت کے اندر ڈیمانڈ اور سپلائی کا، طلب اور رسد کا قانون ہے، اس میں آپ کم کر دیں گے یا زیادہ کر دیں گے؟ تو یہ بتایا گیا کہ نہیں، انسان کو انسان سمجھنا ہے. تو سب سے پہلا کام ہم کو یہ کرنا چاہیے کہ ہم جب کسی کو ملازم رکھ رہے ہیں تو یہ دیکھیں کیا اس کی بنیادی ضروریات پوری ہوتی ہیں. بنیادی ضروریات یہ ہماری ذمہ داری ہے. کم سے کم تنخواہ کا معیار بھی بنیادی ضروریات ہے، یہ پوری ہونی چاہیے. دوسری چیز کیا ہے؟ دوسری چیز یہ ہے کہ آپ نے اگر فرض کر لیجئے کہ ان کے ساتھ کوئی معاملہ کرنا ہے، نیکی کا، خیر کا، کچھ دینا ہے، تو اس کو بھی یہ سمجھ کر دیں کہ سب سے بڑھ کر وہ اس کے مستحق. یعنی اللہ تعالیٰ نے اگر آپ کو کچھ زائد دیا ہے اور آپ خدا کی راہ میں خرچ کرنا چاہتے ہیں، ایک تو یہ ہے کہ تنخواہ معقول مقرر کریں، یعنی ان کو بار بار ہاتھ پھیلانے کی ضرورت پیش نہ آئے، اور ان کے بارے میں اگر کوئی بیماری ہے، تکلیف ہے، اس کے کچھ حدود قیود طے کریں کہ وہ آپ کی ذمہ داری ہے. اگر کسی کو ہسپتال میں جانا ہے یا کسی کو کوئی ایسی تکلیف ہو گئی ہے یا کسی بچے کی تعلیم میں کوئی رکاوٹ پڑ رہی ہے تو اس کو خود اس پورے کے پورے پیکج کا حصہ ہونا چاہیے کہ آپ اسے پورا کریں گے، اس کو حق سمجھ کے پورا کریں. اور اگر کچھ زائد خرچ کرنے کے لیے جا رہے ہیں تو یہ سمجھ لیں کہ پہلا حق آپ کے متعلقین ہی کا ہوتا ہے، آپ کے رشتہ دار، آپ کے قریبی اعزا، اور یہ ملازمین جو آپ کے گھر کا حصہ بن گئے ہیں. قرآن مجید کو اگر آپ پڑھیں تو اس زمانے میں غلام تھے، وہی عام طور پر سب معاملات انجام دیتے تھے، تو ان کے بارے میں کیا تعلیم دی گئی؟ جو خود پہنو ان کو پہناؤ، جو خود کھاؤ ان کو کھلاؤ. تو اس وجہ سے یہ جو آپ نے بات بیان کی ہے کہ آپ ایک جگہ کھانا کھانے کے لیے گئے ہیں اور آپ نے اپنے ملازم کو یہ کہا ہے کہ تم ذرا بچے کو سنبھالو، کھانا ہم کھائیں گے، تو یہ تو ایک لحاظ سے یہ دیکھیے بڑی شکاوت چاہیے اس کے لیے، بڑا اس میں پتھر کا دل چاہیے، تبھی ایک انسان یہ کام کر سکتا ہے. نہیں، ان کو انسان سمجھیے، اپنے برابر کی جگہ پہ جگہ دیجیے، ان کی ضروریات کا خیال رکھیے، ان کے بارے میں جو بھی آپ رویہ اختیار کریں وہ ان کی عزت نفس کا لحاظ رکھتے ہوئے اختیار کریں، ان کو وقار دیں، उनको इंसानियत के शर्फ का हामिल समझें और इसी लिहाज से उनसे मामला।
मजीद सवाल भी गांधी साहब से करने हैं इसी महीने के हवाले से, लेकिन एक और ब्रेक का वक्त आ चुका है, आप कहीं जाएगा नहीं। प्रोग्राम में एक मरतबा फिर खुश आमदीद। रमजान के तकाजे और हमारा इसमें तर्ज अमल क्या होना चाहिए, इस पर आज हम गांधी साहब के साथ गुफ्तगू करें। गांधी साहब, अवामी मसाइल जो कि रमजान में आते हैं, हमने पहले भी मिलावट का और महंगाई की बात आपसे की थी, जहां पर महंगाई आती है वहां पर हमें न सिर्फ ये दिखता है कि पथारे वाले और ठेले वाले बेचारे या परचून की दुकान वाले न सिर्फ वो चीजें महंगी करे, तो इसमें हमें हुकूमत की मिली भगत भी नजर आती है। बजाहिर प्राइस कंट्रोलर्स आती हैं, इंस्पेक्टर्स बनाए जाते हैं, हम देखते हैं यूटिलिटी स्टोर्स पे तो प्राइसेस कम होती हैं जहां बेचारे लोग 500 की रोजे में लाइनें लगा के खड़े होते हैं, लेकिन बहरहाल इसमें हुकूमती हाथ नजर आता है। तो हुकूमत को, हुक्मरानों को किस किस्म के उखरवी अंजाम के लिए तैयार होना चाहिए?
हमारा अखलाकी इन्हितात असल में हर जगह पर है, यानी जब किसी माशरे के अंदर अखलाकी जवाल आता है तो वो किसी एक दायरे में या एक तबके तक महदूद नहीं होता, वो गरीबों में भी होता है, अमीरों में भी होता है और सबसे बढ़कर हुक्मरानों में होता है। खराबी पैदा कब होती है? उसी वक्त होती है कि जब एक मुसलमान माशरे के अंदर उलमा ठीक ना रहे या उनके अरबाब हल्लोअक ठीक ना रहे। ये दो गिरोह हैं कि जो पूरे माशरे के बिगाड़ की नुमाइंदगी करते हैं। तो हमारे यहाँ हुकूमतें और वो लोग जो इक्तदार में आते हैं, अगर आप उनकी नफ्सियात का जायज़ा लें तो वो इक्तदार की हवस में मुबतला होते हैं। यानी ये कि उन्हें आवाम की खिदमत करनी है, ये तकरीरों में बहुत कहा जाता है, लेकिन क्या खलवतगाहों में बैठकर भी वो इसके मंसूबे बनाते हैं? क्या इन चीज़ों के लिए वो हसास होते हैं? क्या फिर वाकई इसी मकसद के लिए सियासत करते हैं? उनकी पार्टियों में, उनकी मजालिस में यही चीज़ें ज़ेर बहस रहती हैं? उनको एहसास होता है कि कौन आदमी भूखों सो रहा है? वो जो सैयदना उमर रज़ी अल्लाह अन्हु ने कहा था कि मैं तो दजला के किनारे भूखों सोने वाले कुत्ते के लिए भी जवाब दे हूँ, क्या फिर वाकई इस एहसास के साथ वो हुकूमत कर रहे होते हैं? कोई वाकया पेश आ जाए तो आम तौर पर बहुत दर्दमंदी का इजहार किया जाता है, लेकिन अगर आप अंदर उतर कर देखें तो मालूम होता है कि उसके अंदर भी शोहरत की हवस है या अपनी मकबूलियत बढ़ाने के तरीके हैं। वरना जो एक खामोशी के साथ, नज़म के साथ रियासत का काम चलाने के लिए मनसूबाबंदी की जाती है, वो आपको बहुत कम नज़र आती है। यानी मैं ये अर्ज़ नहीं कर रहा कि अच्छे लोग नहीं होते, अच्छे लोग हर जगह होंगे, अच्छे लोग गरीबों में भी हैं, अच्छे लोग अमीरों में भी हैं, अच्छे लोग हुक्मरानों में भी हैं। हमारे मौजूदा हुक्मरानों में, अरबाब सियासत में भी आपको खाल खाल बहुत अच्छे लोग मिल जाते हैं। बैसियत मजमू हमारा निज़ाम बेहिसी पर मबनी है, ये बेहिसी हर मामले में है, यानी ये किसी एक दायरे में नहीं है। इसलिए ये बड़ी जिम्मेदारी है हुकूमत की कि वो लोगों की ना सिर्फ ये कि तरबियत करें बल्कि कानून की ताकत इस्तेमाल करके मामलात को कंट्रोल में रखें। एक गरीब आदमी के लिए दो पैसे का इजाफा भी क्या क्यामत ढाने का बायस बन जाता है, इसका अंदाज़ा वो लोग नहीं कर सकते कि जिनको कभी अपनी जेब में हाथ डाल के ये देखने की जहमत ही नहीं होती कि इसमें क्या और क्या नहीं है। तो इस वजह से वो लोग जिनको खुदा ने दे रखा है या जिनके पास इकतदार है, जिनके पास कुव्वत है, उनको सबसे बढ़कर लोगों के मसाइल से आशना होना चाहिए। कभी जाना चाहिए लोगों के पास, उनको कभी उस बस में उनको भी सफ़र करना चाहिए जिसमें आम आदमी सफ़र करता है, कभी उनको जाके देखना चाहिए कि एक मज़दूर के शब रोज़ किस तरीके से गुजरते
हैं। एक और बात मैं पूछना चाहूँगी कि महीना किस तरह गुजारा जाए एक आम आदमी के लिए, उस हवाले से कि मिलना जुलना, जैसे थोड़ी देर पहले इमरान ने भी सवाल किया था इफ्तार पार्टियों के हवाले से, रमज़ान में बड़ी मसरूफियात रहती हैं, आज उसके घर दावत, कल उसके घर दावत, कपड़े बन रहे हैं, दिन में शॉपिंग हो रही है। हुजूर पाक इस महीने को किस कदर, किस तरीके से ऑब्जर्व करते थे? शाबान का महीना कहा जाता है कि आपका मिलना जुलना, आप वो काम उधर निपटा लेते थे और रमज़ान का महीना खलवत का होता था।
एक तो उसूली जवाब है आपकी बात का, उसको रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम ने दो लफ्ज़ों में बयान कर दिया कि रमज़ान के रोज़े रखने हों या रात को क्याम करना हो, इसकी रूह क्या है? ईमानम व एहतसाबा, यानी इंसान अपने ईमान को ज़िंदा करे। ईमान को ज़िंदा करने का मतलब क्या है कि ये एक मरतबा रुक कर सोचे कि मैं ये रोज़ा क्यों रख रहा हूँ, किसके लिए रख रहा हूँ। तो ज़ाहिर है उसका जवाब ये मिलेगा कि अपने खालिक के लिए, अपने परवरदिगार के लिए, वो जो आसमान और ज़मीन को बनाने वाला है। तो ईमान को ताज़ा करें। दूसरी चीज़ क्या फरमाई? एहतसाब, यानी ये महसूस करें कि मैं इस दुनिया में किस लिए भेजा गया और मैंने अपने आप को कितना ख़राब कर लिया है, मैंने आलूदा कर रखा है अपने आप को या पाकीज़ा बना रखा है, मेरी रोज़मर्रा की ज़िंदगी कैसी है। तो असल चीज़ जिसको हुजूर ने बयान किया, मन सामा रमज़ाना ईमानम व एहतसाबा, आपने फरमाया कि जिसने रमज़ान के रोज़े रखे ईमान और एहतसाब के साथ, उसने गफ़िर लहू मा तकद्दम मिन ज़म्बिही, जो उसके पहले गुनाह थे वो माफ़ हो जाएंगे। क्यों? इसलिए कि एहतसाब, इसका नतीजा क्या निकलेगा? इसका नतीजा निकलेगा कि हक मारा हुआ है तो आप दे देंगे, زیادتی کی ہوئی ہے تو اس کی تلافی کریں گے. احتساب کا تو لازمی نتیجہ یہ ہے نا. تو اس لیے کہا کہ ایمان اور احتساب کے ساتھ زندگی بسر کرو گے, روزہ رکھو گے تو خدا تمہارے گناہ معاف کرے گا. یہی چیز نبی صلی اللہ علیہ وسلم نے فرمائی جو قیام کیا جاتا ہے, یعنی نماز پڑھی جاتی ہے, تراویح پڑھی جاتی ہے, جو تہجد پڑھی جاتی ہے. من کام رمضان ایمانم و احتسابا. تو بنیادی بات یہ. اب ظاہر ہے کہ رسالت میں آپ صلی اللہ علیہ وسلم نے جو بات لوگوں کے لیے فرمائی اس کا بہترین نمونہ خود آپ کی شخصیت تھی. آپ بھی اسی ایمان اور احتساب کی کیفیت میں رمضان کو بسر کرتے تھے. یہ جو رمضان میں ہمارے یہاں مذہبی سرگرمیاں آپ نے دیکھی ہوں گی, یعنی معلوم ہوتا ہے بڑی بڑی مجالس کا انعقاد کیا جا رہا ہے اور اعتکاف کے لیے بھی شہر آباد کیے جا رہے ہیں اور اس نوعیت کی مجالس ہیں, یہ نبی صلی اللہ علیہ وسلم کا طریقہ نہیں ہے. نبی صلی اللہ علیہ وسلم نے اس میں جو تعلیم دی ہوئی ہے کہ آپ خلوت میں جائیں, آپ الگ ہوں, آپ تھوڑی دیر کے لیے اپنے رب کے ساتھ اپنے تعلق کو استوار کریں, یعنی اس میں خارج کم ہو جائے اور داخل بہت زیادہ ہو, انسان اپنے داخلی تربیت کا اہتمام کرے. اسی وجہ سے اعتکاف کیا چیز ہے کہ آپ دنیا سے کٹ کے ایک طرف بیٹھ جائیں. آپ کہہ رہے ہیں کہ ہم سب مل کے ایک اور شہر آباد کر لیتے ہیں. تو یہ جو چیز ہے یہ ہمارے یہاں بالکل الٹ ہو گئی اس معاملے میں. حضور صلی اللہ علیہ وسلم سادگی کے ساتھ یہ مہینہ بسر کرتے تھے, اور یہ بتایا جاتا ہے کہ اللہ کی راہ میں انفاق, جو ظاہر ہے کہ سب سے بڑی چیز ہے جس میں آپ لوگوں کی خدمت کرتے ہیں, اس کے لیے آپ کی نوعیت ایسی ہو جاتی تھی جس طرح کہ ایک ہوا ہے جو چل رہی ہے, اتنے فیاض ہو جاتے تھے. تو یہ فیاضی ہمارے عمرہ میں بھی آنی چاہیے, یعنی انہیں دیکھنا چاہیے کہ ان کے پاس جو کچھ ہے. حضور کے پاس تو جو کچھ ہوتا تھا وہ لوگوں کے لیے ہوتا تھا, اور آپ یہ کبھی پسند نہیں کرتے کہ دو راتیں بھی کوئی مال گھر میں پڑا ہے تو اس کے اوپر گزر جائیں. اسی طریقے سے جو عام تیاری ہے رمضان کی وہ شعبان سے شروع ہو جاتی تھی, یعنی اس میں اگر آپ نے کوئی بات کرنی ہے, لوگوں کو کچھ کہنا ہے, یہ جو خطبہ بیان کیا جاتا ہے رمضان کے بارے میں آپ نے دیا, وہ بھی شعبان میں دیا. یعنی رمضان میں آپ کا عمومی طریقہ یہ نہیں تھا کہ بڑی بڑی مجالس ہیں, لمبی لمبی تقریریں ہیں, یا بیٹھ کر آپ نصیحت کر رہے ہیں, نہیں, کچھ بھی آپ کو سیرت میں نظر نہیں آئے گا, خلوت نظر آئے گی,
بندہ خدا سے اپنا
یعنی
تعلق
خدا سے تعلق. اسی کا نمونہ آپ نے پیش کیا. آپ تو 20-20 دن کے لیے بالکل خلوت گزین ہو جاتے تھے, اور لوگوں کو بھی آپ نے اسی کی تربیت کی, اور صحابہ کرام کا بھی عام طریقہ یہ تھا. اصل میں مذہب جب ریچولس کی صورت اختیار کر لیتا ہے تو پھر وہ رسوم کی نوعیت کی چیز ہوتی ہے. آپ نے خاص اہتمام کرنا ہے, مجالس منعقد کرنی ہے, آپ نے خوشبو چھڑکنی ہے, اور آپ نے معلوم نہیں کیا کرنا ہے, تب کہیں جا کے آپ کے مذہبی جذبے کی تسکین ہوتی ہے. مذہبی جذبے کی تسکین اس ٹوٹے ہوئے دل سے ہوتی ہے جس میں خدا سے انسان دعائیں کرتا ہے, اپنا احتساب کرتا ہے, اور یہ سمجھتا ہے کہ میں قیامت کے دن جواب دہ ہونے والا ہوں, اور یہ مہینہ مجھے یہ یاد دلانے آیا ہے کہ تم ایک دن خدا کے سامنے جواب دہ ہو.
جیسے کہ تراویح میں پورا قرآن شریف ختم کرنا ضروری ہے, تو کچھ لوگ جو ہے اپنی آسانی کو مد نظر رکھتے ہوئے 10 دن میں تراویح کو ختم کرنا چاہتے ہیں, کیونکہ اس کے بعد ان کے بزنسز اور ڈیفرنٹ اپنے معاملات ہوتے ہیں. تو کیا اس بات کی اجازت ہے؟ اور کیا یہ بھی ضروری ہے کہ 30 دن میں یا 10 دن میں ہمیں قرآن شریف پورا ہی ختم کرنا چاہیے؟ اور اسی زمرے میں ایک اور سوال ہے,
یہ بھی کہا جاتا ہے کہ جو رمضان میں قرآن ختم کیا وہ رمضان شروع کیا ہے وہ رمضان میں ختم کرنا ضروری ہے؟
ہاں جی ہاں بالکل.
نہیں, ان میں سے کوئی چیز نہ خدا کے پیغمبر نے کہی ہے نہ اللہ تعالیٰ نے کہی ہے. صحابہ کرام تو بعض اوقات 8-8 سال میں بھی قرآن ختم کرتے تھے, یعنی یہ طریقے نہیں تھے. قرآن مجید کو سوچ کر سمجھ کر غور سے پڑھنا چاہیے. آپ کی ہمت ہے, آپ چاہیں قرآن مجید ختم کر لیں, آپ چاہیں اس کا ایک حصہ پڑھ لیں, اس کا کم سے کم ایک باب مکمل کر لیں, چند صورتیں منتخب کر کے پڑھ لیں. یہ جتنی بھی چیزیں ہیں یہ بہت بعد میں اس طرح کی رسم اور روایت بنی ہے, اللہ کے پیغمبر نے ایسی کوئی بات نہیں.
یعنی اس کا مطلب یہ ہوا ہے کہ اگر ہم بیچ میں بھی سٹارٹ کرنا چاہیں 7ویں 8ویں روزے سے تو بھی کوئی پرابلم نہیں ہے,
خدا آپ کو توفیق دے,
کوئی مسئلہ نہیں.
یعنی ایک کام نیکی کا کام ہے, اس میں کوئی خدا نے مقرر کیا ہی نہیں.
قرآن کا بھی کوئی چیپٹر پڑھ لیں,
قرآن مجید کا کوئی ایک چیپٹر پڑھ لیں, کوئی چند صورتیں پڑھ لیں قرآن مجید کی. یہ بھی ہو سکتا ہے کہ آپ اس موقع کے اوپر قرآن مجید کو سمجھنے کے لیے کسی اچھی تفسیر کا یا ترجمے کا مطالعہ کر لیں, تاکہ اس کے ذریعے سے آپ کو کچھ تذکیر ہو جائے. قرآن مجید کی ایک بڑی خوبی ہے, غیر معمولی چیز ہے, وہ یہ کہ یہ ضروری نہیں ہے کہ آپ شروع سے آخر تک پڑھیں گے تو آپ کو پوری ہدایت ملے گی. قرآن مجید کی کسی ایک سورہ کو بھی اگر آپ نکال کے پڑھ لیں تو وہ پورا کا پورا اپنا میسج آپ کو پہنچا دیتی ہے. تو اس لیے ان میں سے جتنی چیزیں آپ نے پوچھی ہیں کوئی چیز بھی ضروری نہیں ہے, کریں گے اچھی بات, اللہ تعالیٰ اجر دے.
اچھا غامدی صاحب, پروگرام کا وقت ختم ہو رہا ہے, صرف ایک آخری چھوٹی سی بات ہے, کسی کا روزہ کھلوانا سب کو پتہ ہے, کیا اجر کتنا ہے اس کا؟
اگر تو پھر واقعی وہ روزہ کھولنے کی صلاحیت نہیں رکھتا, اس کے پاس ہے ہی نہیں کچھ, اس نے روزہ رکھا ہوا ہے, تو پھر تو بڑا اجر ہے, پھر تو وہی اجر ہے جو روزہ رکھنے کا اجر ہے. لیکن یہ کہ آپ نے روزہ کھلوانے کے لیے اس آدمی کا انتخاب کیا جس کے اپنی میز کے اوپر انواع و اقسام کے کھانے موجود ہیں, تو یہ پھر ایک رسم ہے جو آپ نے پوری کر لی. غریب آدمی کا, اس آدمی کا کہ جو روزہ کھولنے کے لیے کچھ نہیں رکھتا, اگر آپ نے اس کے لیے اچھا اہتمام کیا ہے تو کیا کہنے ہیں اس کے. یعنی یہ جو انسانوں کے ساتھ ہمارا تعلق ہے, مذہب کی اصل روح یہ ہے کہ وہ تعلق مضبوط ہونا چاہیے. اللہ کے ساتھ تعلق کا اظہار عبادات میں ہوتا ہے, और इन इबादात से जो पैगाम मिलता है वो ये है कि इंसानों के साथ अपने ताल्लुक को अच्छा करो।
थैंक यू, बहुत बहुत शुक्रिया आपकी गुफ्तगू का। इमरान, आपका बहुत शुक्रिया प्रोग्राम में शरीक होने के लिए। आपने गांधी साहब की गुफ्तगू सुनी रमज़ान के महीने से, इस महीने को किस तरह गुजारा जाए, यकीनन हम सब कोशिश करेंगे कि इस महीने को इसकी रूह के मुताबिक गुजारने की कोशिश करें। मुझे दीजिए इजाज़त, अगले हफ्ते फिर मुलाकात होगी, तब तक के लिए खुदा हाफ़िज़।